समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र किरण काप्ले। आदरणीय श्रोता, हरितालिका तीज पर्व आज भगवान शिवको पूजा आराधना गरी मनाइदिन्छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा सुख शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ। गै रातीदेखि नै काठमाडौँमा उपत्यका सहित देशभरि नै सिमसिमी पानी परिरहेको छ। व्रतालु महिलाहरू झरीको प्रवाह नगरी तीज मनाइरहेका छन्। सत्ययुगमा आजकै दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथा छ। त्यसैले आजको दिन निराहार व्रत बसे र विधिपूर्वक शिव पार्वतीको पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ। यही विश्वासका कारण व्रतालुहरूले आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरूमा गएर पूजा आराधना गरिरहेका छन्। कतिपयले घरमै शिव पार्वतीको स्थापना गरेर पनि तीज मनाइरहेका छन्, अर्थात घरमै पनि पूजा गरिरहेका छन्। तीजको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अब यहाँहरू माझ राख्दैछौ तीज सम्बन्धी यो मिठो गीत।
Thank you.
भर्खरै सुनायौं तीज सम्बन्धी मिठो गीत मल्लिका कार्कीको स्वरमा संकलन थियो किरण केसी क्रोधीको। अहिले हामी रेडियो नेपालबाट बोलिरहेका छौं यहाँहरूलाई आजको सन्दर्भ कार्यक्रम अन्तर्गत तीज विशेष कार्यक्रममा कुराकानी गरिरहेका छौं। अहिले सुनायौं मिठो तीज सम्बन्धी गीत भने अब तीजको महत्वको विषयमा हामी कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ पशुपतिनाथका पण्डित दिवाकर आचार्य। पण्डितजी स्वागत छ कार्यक्रममा।
धन्यवाद।
आज तीज पर्व देवादिदेव महादेवको पूजा आराधना गरेर पशुपतिनाथ लगायत देशभरिका शिवालयहरूमा पूजा आराधना गरिँदैछ, यसको धार्मिक महत्व के छ यो बारे बताइदिनु न।
यो हजुरको भाद्र शुक्ल पक्षको तृतीया तिथि, यो तृतीया तिथि चाहिँ विशेष महत्वको छ र यसमा व्रत लिँदाखेरि यो व्रतहरूमा चाहिँ व्रत राजमा यो आजको दिनलाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ र सनातन धर्मावलम्बीहरू विशेष गरी हिन्दू नारीहरूले चाहिँ आफ्नो पतिको दीर्घायु, आफ्नो परिवारको कल्याण र समग्र कल्याणको लागि उहाँहरूले निराहार व्रत बस्ने हाम्रो प्रचलन छ, हाम्रो परम्परा छ। यो शास्त्रहरूले पनि पौराणिक कालमा माता पार्वतीले शिवजीलाई वरको रूपमा प्राप्त गर्नको लागि व्रत बस्नु भएको कथा पुराणहरूमा वर्णित छ। त्यहाँ नारायण विष्णुसँग उहाँको विवाहको प्रसङ्ग आउँछ र नारायण विष्णुलाई दिनी भनिसकेपछि उहाँको विवाह पक्का गरिदि बुवा आमाले विवाह हिमालयले विवाह पक्का गरिदिनु भएको कारणले अनि सखीहरूले उहाँलाई हरण गरेर एउटा कसैले नदेख्ने ठाउँमा लिएर गएर लुकाउनुहुन्छ अनि लुकाएर राख्नु सखीहरूले हरण गर्नेको हारी त आलिबी भनेर यस्तो शब्द आउँछ। सखीहरूले हरण गरेर उहाँलाई लुकाएर राखेर शिवजीको पूजा गराइदिँदाखेरि उहाँले इच्छित वर महादेवलाई प्राप्त गर्नुभएको पौराणिक प्रसङ्गहरू पनि आउँछ। एउटा प्रसङ्ग त्यो छ भने एउटा चाहिँ हरित भगवान नारायण विष्णु स्वयंले नै उहाँलाई पार्वतीले तपस्या गरिरहेको ठाउँमा आएर तपाईँ शिवजीको उपासना गर्नुहोस् भनेर उपासनाको उपदेश पनि दिनुभएको प्रसङ्ग पनि आउँछ र त्यो तालिका अनुसारको उपासना भएको कारणले एउटा हरितालिका पनि आउँछ। हरितालिकाको संस्कृतलाई व्युत्पत्ति गर्दाखेरि सखीहरूले हरण गरेर लिएर गएको एउटा प्रसङ्ग भयो, एउटा नारायण विष्णुले उपदेश गर्नुभएको प्रसङ्ग पनि आउँछ र यस कारणले यो आजको दिन भाद्र शुक्ल पक्षको तृतीयाको दिन अत्यन्तै महत्वपूर्ण छ र यो दिनमा शिवजीको उपासना गर्दाखेरि इच्छित मनोकामना र वर प्राप्त हुने जनविश्वास रहेको छ र यो परम्परा हाम्रो नेपालमा विशेष गरी हिन्दू नारीहरूले गर्दै आइरहनु भएको छ।
हजुर, हाम्रो धर्मशास्त्रमा चाहिँ महिला पुरुष दुवैले तीजको व्रत बस्नुपर्ने भन्ने भए पनि पछिल्लो समयमा जुन सामाजिक चर्चा अहिलेको परिवेश अनुसार चाहिँ महिलाले श्रीमानको दीर्घायुको कामना गर्दै बस्ने भन्ने परम्परा छ, अलिकति परिवर्तन भयो है?
यसो हजुर, यो महिला र पुरुष भन्ने कुरा चाहिँ हामीले पछि छुट्यायौँ हजुर।
हजुर,
अब एउटा पुरुषको बायाँ अङ्ग नारी हुन्छ, नारीको दायाँ अङ्ग पुरुष हुन्छ। एउटा पुरुष पूर्ण हुनलाई नारी र पुरुष एक आगसमा परिपूरक छन्। जसरी उमा महेश्वरको पूजा भन्दाखेरि शिवजीको मात्र पूजाले पनि त्यहाँ सम्भव हुँदैन, पार्वतीजीको मात्र पूजाले पनि सम्भव हुँदैन, परिपूरक हुन्। मानव भनेको नै पुरुष भनेको त्यहाँ स्त्री शक्तिको स्वतस्फूर्त रूपमा त्यहाँ जोडिसकिएको हुन्छ नारी शक्ति। नारी भन्ने बित्तिकै पुरुष शक्ति जोडिसकेको हुन्छ र यहाँ पुरुषले नारीलाई, नारीले पुरुषलाई भन्नुको अर्थ चाहिँ के भने एकले आपसलाई परिपूर्ण अवस्थामा रहेको भन्ने कुरा भान देखाइन्छ। अरू विभिन्न व्रतहरूमा जस्तो अरू व्रतहरूमा नारीको सुख शान्ति समृद्धि र आफ्नो परिवारको लागि पुरुषहरूले पनि धेरैवटा व्रत गरेका छन्। यसमा चाहिँ विशेष गरेर नारीहरूले चाहिँ आफ्नो त्याग तपस्या र बलिदान को रूपमा मैले चाहेको इच्छित वरदान प्राप्त गर्न सकौँ र मेरो वर चाहिँ सिद्ध होस् भनेर उहाँले व्रत गर्नु भएको छ पार्वती माताले। त्यस्तै गरी अहिलेको नारीहरूले पनि आफ्नो इच्छित वरदान प्राप्त गर्ने आफ्नो योग्य वर
हजुर
त उहाँहरूलाई पनि स्वतस्फूर्त उहाँहरूको पनि हक अधिकारभित्र नै रह्यो नि। यो कुराले त हामीले प्रेरक प्रसङ्गको रूपमा हामीले ग्रहण गर्नुपर्छ जस्तो मलाई लाग्छ।
हजुर, जस्तै आज शिवालयहरूमा खास गरेर शिव पार्वतीको पूजा गर्ने प्रचलन छ होइन, र शिवालयमा जानुपर्ने त्यहाँ पूजा गर्नुपर्ने एकातिर हाम्रो परम्परा छ भने अर्कोतर्फ घरमै पनि शिवको स्थापना गरेर पूजा गर्ने प्रचलन पनि छ। घरमै गर्दाखेरि अलि पुण्य कम हुने अथवा मन्दिरमै जानुपर्ने त्यस्तो बाध्यात्मक अवस्था हो या परिस्थिति अनुसार जे पनि गर्न सकिन्छ जसरी पनि पूजा आराधना गर्न सकिन्छ, के छ पण्डितज्यू?
आजको दिनको चाहिँ महत्वपूर्ण कुरा चाहिँ व्रतको कुरा महत्वपूर्ण हो।
हजुर,
हरितालिका व्रत हो। व्रतलाई व्रत भनेको कायिक वाचिक मानसिक, कायिक भनेको शरीरले, वाचिक भनेको वचनले, मानसिक भनेको मनले, यो तिनटै कुरालाई पवित्रता राखेर रा, व्रत शुद्ध स्थलमा, त्यो ठाउँ पनि शुद्ध हुनु पर्यो र पवित्र स्थलमा हामी किन जान्छौँ भन्दा त्यहाँ पवित्रताको मापदण्ड सधैँ पुरा गरिरहेको हुन्छ। हाम्रो घरभित्र त्यो कुरा मापदण्ड हामीले सधैँ पुरा गरिरहेको नहुन पनि सक्छौँ। त्यो कारणले मन्दिर गएर भगवान्को दर्शन उपासना गर्नुपर्ने, हामीले मन्दिर जानुपर्ने हो, नत्र घरमै पनि हामीले साँझमा भगवान् उमा महेश्वरको पूजा गर्ने, त्यो व्रतको विधानमा त्यो कुरो बताइएको छ। मन्दिर जानुको अर्थ चाहिँ के हो, त्यहाँ शुद्धताको मापदण्ड उच्चतम परिपालना गरिएको हुन्छ र त्यो मापदण्ड परिपालना गरिएको ठाउँमा आफू पनि पुग्दाखेरि त्यहाँ त्यो शुद्ध आचरणले आफूलाई पनि सात्विक गुणको विकास हुन्छ भनेर मन्दिर जानु परेको हो। आफूले घरमै पनि गर्न सकिन्छ र व्रतको अवस्था हेरेर, आफ्नो परिस्थिति हेरेर जता गए पनि बेलुका साँझमा बत्ती बालेर भगवान् उमा महेश्वरको पूजा गर्ने शास्त्रको निर्देश छ।
हजुर, जस्तै आजको दिन व्रत बस्दाखेरि के कुरा अपनाउनु पर्छ, कसरी व्रत बस्ने यो पनि बताइदिनु न।
व्रत चाहिँ हजुरको निलाहार, फलाहार, जलाहार, व्रत तीन किसिमको हामीले साधारणतया बुझ्न सक्छौँ। निराहार व्रत बस्नु भनेको केही पनि नखाइकन व्रत बस्नु हो। फलाहारको फलफुल ग्रहण गरेर व्रत बस्नु अर्को कुरा पक्षेप हो, अनि जलाहार जल मात्र पिएर व्रत बस्नु अर्को कुरा हो। व्रतमा तीनटा कुराहरू विशेष महत्त्वपूर्ण छन्। अर्को एउटा कुरा चाहिँ के छ भने, हाम्रो स्वास्थ्यलाई नदी अनुकूल र नरहेमा उपवासको अवस्थामा पनि बेलुका बत्ती बालेर भगवान्को पूजा गरिसकेपछि आफ्नो शरीरलाई उपयुक्त हुने पदार्थहरू लिएर भक्षण गरेर आज त्यो व्रतलाई साङ्गता आफ्नो शरीर अनुसार त्यो पनि गर्न सकिन्छ। अब व्रतको तिनटा माध्यममा आफ्नो शरीरले जसरी दिन्छ त्यसै अनुसार व्रत गर्नु राम्रो कुरा हो।
यो नै गर्नुपर्छ भन्ने छैन,
यो नै गर्नुपर्छ भन्ने छैन, सक्नेले गर्ने कुरा हो, नसक्नेले गर्नै पर्छ, अनिवार्य गर्नुपर्छ, नगर्दाखेरि पाप लाग्छ भन्ने कुरा छैन, गर्दाखेरि एकदम राम्रो हुन्छ र उपयुक्त हुन्छ भन्ने कुरा चाहिँ शास्त्रमा वर्णन गरिएको छ।
हजुर, यहाँ पाशुपत क्षेत्रमा हुनुहुन्छ, आज देवादिदेव महादेव पशुपतिनाथ क्षेत्रमा चाहिँ व्रतालु महिलाहरूको चाहिँ एकदमै घुइँचो लागेको छ, त्यहाँको अवस्था कस्तो छ बताइदिनु न अहिले।
यहाँ बिहान 3 बजेदेखि हाम्रो 4 ढोका खोलिएको छ र 4 ढोकाबाट दर्शनार्थीहरूलाई दर्शन प्रवेश गराइएको छ दर्शनको लागि, अनि त्यो 4 ढोकाका गौशाला तर्फबाट, चाबेल तर्फबाट, यता सिनामङ्गल तर्फबाट, जयबागेश्वरी तर्फबाट आउने भक्तहरूलाई विशेष लाइनको व्यवस्था गरिएको छ। सबैवटा लाइनमा सहज दर्शनको व्यवस्था छ, भक्तजनहरूले जताबाट आए पनि दर्शन सहज रूपमा गरिरहनु भएको छ। सुरक्षा व्यवस्था, अधिकांश महिला सुरक्षाकर्मीहरू खटिरहनु भएको छ, स्वयंसेवकहरू खटिरहनु भएको छ, पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण कर्मचारीको शक्ति यो मेला व्यवस्थापनमा खटिरहेको छ। त्योदेखि बाहेक विभिन्न सरकारी निकायका जनशक्तिहरू यहाँ खटिरहनु भएको छ र यो मेलालाई व्यवस्थापन गर्नलाई उच्चतम रूपमा प्रयासरत हुनुहुन्छ र अहिलेसम्म राम्रोसँग सबै दर्शनार्थीहरूले दर्शन गरिरहनु भएको छ।
भन्नाले एउटा व्यक्तिले लाइन लागेपछि कति समयसम्ममा दर्शन गर्न सक्ने व्यवस्था मिलाएको छ कि जानकारी छ यहाँलाई?
आज एकदम सहज छ हजुर, बढी चाहिँ बढी आउने बित्तिकै हजुरको उमाकुण्ड तर्फबाट चाहिँ बिहान 6-7 बजेसम्म त 10-15 मिनटमै दर्शन भइसकेका थियो। अब अहिले चाहिँ अलिकति बिहान बर्सातको पनि समय रहेको कारणले होला, अरू ढोकाहरूबाट पनि त्यस्तो धेरै भिड छैन, 1-2 घन्टामा मान्छेले आनन्दले दर्शन गरेर फर्किने वातावरण अहिले छ
हजुर। यो त दर्शनका कुरा भए, अब नाचगानको कस्तो छ त्यहाँको माहौल अहिले?
नाचगान पनि अब बिहान चाहिँ बर्सातले अलिकति यसलाई अलिकति अवरोध जस्तो भयो, अब बिस्तारै मौसम खुल्दै गइरहेको अवस्थामा दिदीबहिनीहरू जम्मा भएर नाचगानमा पनि व्यस्त हुनुहुन्छ, सबै तर्फबाट यसो जम्मा हुँदै नाचगान गर्दै भजन कीर्तन गर्दै रमिरहनु भएको माहौल छ
हजुर। हुन्छ पण्डितज्यू, हामीलाई समय दिनुभयो। पाशपत क्षेत्रमा भइरहेको नाचगान तथा त्यहाँ दर्शनार्थीहरूले कसरी दर्शन गरिरहेका छन्, कति समय लाग्छ, यो विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुभयो। त्यसका साथै तीज पर्वको महत्वको विषयमा पनि यहाँले जानकारी गराइदिनुभयो। यहाँलाई धन्यवाद।
धेरै धेरै धन्यवाद हजुरलाई पनि, सम्पूर्ण श्रोता।
अहिले हामीले कुराकानी गर्यौं पासपोर्ट क्षेत्रमा भइरहेको दर्शनार्थीहरूको अवस्था, त्यहाँ कति समय लाग्छ पशुपतिनाथको दर्शन गर्नको लागि, त्यसका साथै यो तीज पर्वको महत्व कस्तो छ भन्ने विषयमा पशुपतिनाथका पण्डित दिवाकर आचार्यसँग हामीले कुराकानी गर्यौं। यो कुराकानी पछि अब यहाँहरू आज फेरि राख्दैछौ अर्को एउटा सुमधुर गीत, शीतल पाण्डेको स्वरमा संकलन छ नेत्र अरियालको। अहिले यहाँलाई सुनायौं शीतल पाण्डेको स्वर, संकलन थियो नेत्र अरियालको। हामी रेडियो नेपालबाट अहिले तीज सम्बन्धी समय सन्दर्भ कार्यक्रम चलाइरहेका छौं। खास गरेर आज तीजको अवसरमा देवादिदेव महादेवको पूजा आराधना गरेर देशभरिका शिवालयहरूमा विदेशमा रहेका नेपालीहरूले पनि आफ्नो परम्परा अनुसार यो पर्व मनाइरहेका छन् र आज व्रत बस्ने पूजा आराधना गर्ने प्रचलन पनि रहिआएको छ। यी अवस्थामा स्वास्थ्यलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। कैयौंको चाहिँ विभिन्न किसिमका समस्याहरू हुन सक्छन्। औषधि समयमा खानुपर्ने हुन्छ। एउटा कति धार्मिक कारणले व्रत बस्ने, अर्को त चाहिँ फेरि त्यसले गर्दाखेरि पनि राम्रो होला भनेर व्रत बसिरहँदाखेरि कहिलेकाहीँ स्वास्थ्यमा प्रतिकूल अवस्था पनि हुन सक्छ। योबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौ जनस्वास्थ्य विज्ञ डाक्टर अरुणा उप्रेति। डाक्टर, स्वागत छ कार्यक्रममा। हजुर, मैले अगाडि पनि जोडे आज हिन्दू महिलाहरूको खास गरेर एउटा महत्वपूर्ण पर्व हरितालिका तीज पूजा आराधना गरेर मनाइँदैछ र व्रत बस्ने प्रचलन पनि छ, होइन? व्रत बस्ने पूजा आराधना गर्ने आफ्नो परम्परा अनुसार त्यस्तो पनि छ। यो अवस्थामा स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने हुन्छ। कसरी ख्याल गर्नुपर्छ महिलाहरूले आजको दिनमा स्वास्थ्यको विषय बताइदिनु न।
आजको दिनमा मात्र होइन, व्रत बस्नु भनेको फेरि कोही व्यक्ति स्वास्थ्य छ भने व्रत बस्नु भनेको राम्रै कुरा हो। झन् अब अहिले हाम्रो सांस्कृतिक धार्मिक कारणले गर्दाखेरि तिजमा त अहिले महिलाहरू मात्रै व्रत बस्दैन, अहिले त कति ठाउँमा मलाई थाहा छ मेरो साथीहरू पुरुषहरू पनि व्रत बस्छन्। त्यसैले व्रत बस्नु आफैमा चाहिँ स्वास्थ्यको लागि राम्रो कुरा हो। तर अहिले तपाईँले भन्नुभयो भने विभिन्न किसिमको समस्याहरू परेको व्यक्तिहरूलाई चाहिँ विशेष ध्यान दिनुपर्छ कि चाहिँ उनीहरूले डाक्टरसँग सल्लाह लिएर कस्तो किसिमको खाना खाने र के खाने। अब किनभने कतिजना चाहिँ औषधि खानुपर्ने हुन्छ, औषधि खाएपछि खाना खानुभन्दा अगाडि औषधि खानुपर्ने हुन्छ, खाना खाएपछि औषधि खानुपर्ने हुन्छ। त्यस्तो बेलामा चाहिँ उनीहरूले डाक्टरसँग सल्लाह लिएर आफ्नो श्रद्धापूर्वक गर्नुपर्ने हुन्छ, होइन? र सामान्य अवस्थामा यो पहिला अब हाम्रो आमाहरूको पालामा बजुहरूको पालामा पानी पनि नपिएर भो खाने त्यो व्रत बस्ने भन्ने जुन चलन थियो त्यो अहिले त्यति धेरै प्रचलनमा छैन। त्यो चाहिँ एउटा स्वास्थ्यकर कुरा हो, राम्रो कुरा हो। किनभने व्रत बसेको बेलामा पानी पनि नखायो भने मानिसलाई त्यो डिहाइड्रेसन, शरीरमा जल विनियोजन अथवा पानीको कमी भएपछि रिङ्गटा लाग्ने, टाउको दुख्ने, वकवकाउने, अनि फेरि कतिजना लामो समय त्यो लाइनमा बस्दाखेरि मन्दिरमा बेहोस हुने घटनाहरू पनि हुनसक्छ। त्यसै कारणले गर्दाखेरि भगवान्ले पनि के भन्छन् भने विभिन्न धर्मशास्त्रहरूमा पनि आफ्नो शरीरलाई धर्म ध्यानमा राखेर शरीर धर्म सर्वधर्म प्रधानम, आफ्नो शरीरको धर्म सबभन्दा महत्त्वपूर्ण धर्म हो भनेर शरीरलाई ख्यालमा राखेर अनि त्यसपछि व्रत बस्नुपर्छ। र व्रतलाई पानी अहिलेको बेलामा कतिजनाले मलाई थाहा छ फलफुलहरू खान्छन् बिहान अनि दिउँसोतिर पानी खाइसकेपछि नाचगान गर्दै व्रत बस्छन्। त्यो चाहिँ एउटा हाम्रो नेपालको सांस्कृतिक हिन्दू महिलाहरूको चलन छ, त्यसलाई चाहिँ मैले असाध्यै महत्त्वपूर्ण भनेर मान्छु। र यो चाहिँ अब श्रीमानलाई अब हाम्रो पहिलाको परम्परा अनुसार श्रीमानको आयु बढ्ने भनेर गरेको हो त्यो भन्ने मान्छेको पहिलाको विचार थियो, होइन? तर त्यसमा अहिले कति धेरै महिलाहरूको बिचमा विचारमा पनि परिवर्तन आइसकेको छ। अहिले वास्तवमा व्रत बस्दाखेरि श्रीमानको आयु बढे पनि नबढे पनि आफ्नो चाहिँ स्वास्थ्य राम्रो हुन्छ भन्ने कुरा धेरैजना मानिसहरूले बुझिसकेका छन्। तर स्वास्थ्य यसरी व्रत बस्दाखेरि खानपिनलाई चाहिँ ध्यान कुन अर्थमा दिनुपर्छ भने यदि अस्वस्थ छन् जस्तो गर्भवती महिला, होइन, सुत्केरी महिला, दुध खुवाइरहेको महिलाहरू, कतिजनाले आफ्नो एक वर्षसम्मको बच्चालाई डेढ वर्षसम्म बच्चा दुध खुवाइरहेको छन् भने उनीहरूले चाहिँ यसरी निराहार भएर बस्न व्रत बस्नै हुँदैन। उनीहरूको महत्त्वपूर्ण जिम्मेवारी त बच्चाको दुधको लागि हो भने उनीहरूले चाहिँ बच्चालाई यदि आमाले राम्रोसँग खाना खाइनन् भने पर्याप्त मात्रामा ज्वरो पराएका खाइनन् भने बच्चालाई दुध आउँदैन भनेपछि त्यसलाई ध्यानमा राखेर महिलाहरूले चाहिँ आफ्नो खानपिनमा ध्यानमा राखेर व्रत बसे पनि हुन्छ अरे। नेपाली चलन अनुसार चाहिँ फलफुल खाएर दुध खाएर पनि व्रत बस्न सकिन्छ।
हजुर, मैले जोड्न खोजेँ, हाम्रो धर्मशास्त्रले पनि भनेको छ नि व्यक्ति अनुसार निराहार, फलाहार र जलाहार, यी कुराहरूलाई पनि देखौँ। हाम्रो धर्म पनि कहीँ कहीँ अलिकति फ्लेक्सिबल छ है, यसो हेर्दाखेरि
होइन? धर्म हाम्रो धर्म त यस्तो, हिन्दू धर्म त यस्तो फ्लेक्सिबल छ कि मैले भनिहालेँ शरीर धर्म सर्वधर्म प्रधानम भनेर हाम्रो धर्मले भनिदिइसकेका छ। त्यसै कारणले गर्दाखेरि यो विशेष किसिमको अवस्थामा चाहिँ त्यस्तो प्रकारले व्रत बस्नुपर्छ भनेर भनेको थिएन। त हाम्रो धर्म मात्रै होइन, अरू धर्महरू पनि जस्तो मुस्लिम धर्मको मान्छेहरूले बस्दाखेरि पनि शरीर यदि बिरामी छन्, गर्भवती छन्, सुत्केरी छन् भने उनीहरूले चाहिँ धर्म त्यो व्रत बस्दैनन्। त्यसरी झन् हाम्रो धर्ममा त यति धेरै फ्लेक्सिबिलिटी छ कि बिहान मजासँग दुध खाएर अथवा चिया खाएर दिउँसोतिर फलफुल खाएर पनि व्रत बस्न सकिन्छ भन्ने अरू सामान्य अवस्थामा पनि र आजको बेलामा पनि नसक्ने मान्छेहरूले सक्ने मान्छेहरूले खाना दुई छाक खाना छोडेर चाहिँ हिजो दर खाइ प्राय दर खान्छन् सबैजनाले अनि आज दिउँसोभरि खाना नखाए पनि खासै फरक पर्दैन यदि कुनै रोग छैन भने र पर्याप्त मात्रामा पानी खाएर मजासँग व्रत बस्यो भने वास्तवमा भन्ने हो भने यस्तो किसिमले व्रत बस्ने हो भने त शारीरिक रूपमा चाहिँ स्वास्थ्यमा चाहिँ राम्रो सकारात्मक प्रभाव पर्छ अहिले देखिन्छ नि महिलाहरूले व्रत बस्दाखेरि एकदम नाचगान गरेको अनि मान्छेले कतिजना चाहिँ यो त भोकै बस्यो भने त कति नाचगान गरेको हुन्छ किनभने मान्छेहरूको मानसिक रूपमा मान्छेहरू यति बलियो हुन्छन् कि व्रत बसेको छु आफू त्यहाँ कुनै विशेष किसिमको लागि भनेर भन्छ त्यसले मान्छेहरूलाई चाहिँ मानसिक रूपमा पावर दिन्छ शक्ति दिन्छ र उनीहरू चाहिँ यसरी नाचगान गर्न सक्छन् त्यसै कारणले गर्दाखेरि व्रत बस्नु आफैमा नराम्रो होइन पानी चाहिँ पिउनुपर्छ भन्ने मेरो धारणा छ
हजुर तर हिजोको दिनमा जुन खाना खानपिन थियो हाम्रो रहन सहन थियो त्यो परिवर्तन भएको छ अहिले दरको नाममा पनि कहिले काहीँ कुनै ठाउँमा चाहिँ विकृतिहरू देखिएका छन् सबै ठाउँ त छैन त्यसले गर्दाखेरि पनि मानव स्वास्थ्यमा असर पर्न सक्छ आज व्रतको दिनमा अप्ठ्यारो पर्न सक्छ त्यस्ता महिलाहरूले अथवा त्यस्तो कुराबाट नहोस् भन्नुको लागि कसरी बच्ने
अब यसै छ विकृति भनेको अब पहिला चाहिँ महिलाहरूसँग अब यो तपाईँ जुन प्रश्न सोध्नुभयो यो नेपाली महिलाहरूको सामाजिक आर्थिक हैसियतसँग पनि जोडिएको छ पहिला महिलाहरूसँग पैसा हुँदैन थियो त्यसरी बिचराहरू सानोमा बिहा हुन्थ्यो घर परिवारमा माइतीमा जानलाई यही बेला पर्खिनु पर्थ्यो तर अहिले 50 वर्ष अगाडिको अथवा 60 वर्ष अगाडिको अवस्था ल्याएर अहिले पनि त्यस्तै होस् भन्ने चाहिँ भन्नु पर्दैन अहिले त महिलाहरूसँग पैसा छ उनीहरू कतै ठाउँमा गएर मजासँग खाना खान्छन् सबैजना साथीहरू मिलेर भने त्यसलाई चाहिँ विकृति भन्ने चाहिँ पर्दैन होइन हो एउटा कुरा चाहिँ के छ भने दर खाने नाममा जुन प्रकारले एकदमै धेरै त्यो बेलुकासम्म बसेर मासु भात यताउति खाने अनि भोलिपल्ट व्रत लिन्छु भनेर भन्यो भने वास्तवमा त्यो व्रतको जुन महत्त्वपूर्ण व्रतको चाहिँ त्यो औचित्य नै हुँदैन त्यसैले मैले चाहिँ के भन्छु भने दर खाने नाम दर भन्ने शब्द चाहिँ दरिलो शब्दबाट आएको त्यो दरिलो खाना खाइसकेपछि भोलिपल्ट भोको बस् खाना नखाए पनि केही पनि हुँदैन भन्ने कन्सेप्टबाट आएको र यो चाहिँ फेरि दर खाने चाहिँ नेपालको मात्रै चलन छ भारतमा पनि तिज चाहिँ मनाउँछन् तर दर खाने भन्ने जुन प्रकारको हाम्रो छ नि त्यस्तो प्रकारको चाहिँ छैन होइन त्यसैले दर खाने चलनलाई चाहिँ यो सांस्कृतिक चलन हो त्यो यसलाई चाहिँ एकदम राम्रोसँग प्रयोग गर्दैछु तर दर खाने बेलामा चाहिँ मजासँग त्यो एकदम धेरै मासु सासु खाएर यताउति गर्नु पर्दैन साधारण सामान्य रूपमा खाना खाने अरू बेलाभन्दा अलिक बढी नै खाइन्छ किनभने साथीहरूसँग भेटघाट गरिन्छ र भोलिपल्ट व्रत बस्नुपर्छ त्यसैले कोची खानुपर्छ भन्ने चाहिँ विचार गर्नु हुँदैन त्यसले त त्यसले वास्तवमा व्रतको महत्त्व नै कम गर्छ र विशेष गरी यस्तो अवस्थामा हाम्रो महिलाहरू जसको कसैको उच्च रक्तचाप छ कसैको डायबिटिस मधुमेहको समस्या छ अथवा युरिक एसिडको जस्तो समस्या छ भने त उनीहरूले त झनै विचार गर्नुपर्ने हुन्छ त्यसैले दर खाने हो तर दरलाई चाहिँ एकदम त्यो कोची खाने भन्ने विचार चाहिँ गर्नु हुँदैन
हजुर हामी आज ती सम्बन्धी कुराकानी गरिरहेका छौँ खास गरेर हिजोको दिनको हाम्रो परम्परा हाम्रो ग्रामीण परिवेश खास गरेर चाहिँ पारिवारिक परिवेश होइन हिजो महिलाहरूलाई दबाइएका आवाजहरू माइतीमा जाने वेदनाका गीतहरू गाउने होइन अब आमाहरूसँग अथवा माइती दिदीबहिनी भेटघाट गर्ने साथीभाइसँग भेटघाट गर्ने माइतीमा हुँदाखेरि अहिलेको जस्तो यातायातको सुविधा पनि थिएन छोरीबेटीहरू टाढा हुन्थे यो एक किसिमको परिवेश थियो तर समय परिवर्तन भइसकेको छ अहिलेको अवस्थामा हेर्दाखेरि ती वेदना भन्दा पनि महिला स्वतन्त्रताका कुराहरू नारी स्वतन्त्रताका कुराहरू समानताका कुराहरू सशक्तिकरणको कुराहरू यो यी कुराहरू पनि गीत मार्फत उठिरहेका छन् यसले गर्दाखेरि हाम्रो चाहिँ रहन सहन जीवनशैली मात्र नभएर हाम्रो चाडपर्व मनाउने परम्परामा पनि अथवा तरिकामा पनि परिवर्तन भए मान्न सकिन्छ
सकिन्छ हो नि किनभने अब पहिला तिजको मात्रै होइन अनि अरू पनि चाडपर्वहरूमा परिवर्तन आएको छ र हाम्रो हामी जहिले पनि महिलाहरू गरिब अबला एकदम केही छैन भनेर बस्नुपर्ने अवस्था पूर्ण रूपमा नहटिसके पनि पहिलाको भन्दा धेरै परिवर्तन भइसकेको छ जस्तो उदाहरणको लागि मेरो हजुरआमाको 5 वर्षमा बिहा भएको मेरो आमा 10 वर्षमा बिहा भएर भारतबाट यहाँ आउनुभयो होइन अब मेरो जिन्दगी उहाँले मेरो आमाले कहिले स्कुलै जान पाउनु हुने अक्षरै चिन्नु भएन मेरो जिन्दगी त्योभन्दा धेरै ठुलो परिवर्तन भयो त्योभन्दा परिवर्तन मेरो छोरीहरूको भयो भनेपछि अहिलेको बेलामा हामी यो परिवर्तनलाई आत्मसात गरेर चाडपर्व मनाउँदाखेरि पहिलाको आजभन्दा 50-60 वर्ष अगाडिको जस्तो मनाउनु पर्दैन तर एकदम त्यो परिवर्तन हुने नाममा चाहिँ फेरि एकदम जुन प्रकारले आफूलाई आफ्नो शक्तिले भ्याएभन्दा बढी आफूले सक्नेभन्दा बढी खर्च गरेर पनि मनाउनु पर्दैन। यसलाई चाहिँ जाति भाइ घर परिवार समुदायमा एउटा आनन्दको अनुभूति दिने गरी माया प्रेम स्नेह बढ्ने गरी मनाउनुपर्छ।
हजुर हुन्छ डाक्टर साहब, हामीले यहाँसँग कुराकानी गऱ्यौँ खास गरेर व्रत बस्दाखेरि व्रतका फाइदाहरू के स्वास्थ्य सतर्कता अपनाउनु पर्छ भन्ने कुराकानी गऱ्यौँ। योभन्दा अगाडि हामीले चाहिँ आजको तीजको महत्वको विषयमा पशुपतिनाथका पण्डित दिवाकर आचार्यसँग कुराकानी गरेका थियौँ। यहाँले हामीलाई समय दिनुभयो, यस्तो महत्वपूर्ण कुराहरू राख्नुभयो, यहाँलाई धन्यवाद। हस्
यहाँलाई पनि धन्यवाद, मेरो आफ्नो विचार मौका बोल्ने मौका दिनुभएकोमा।
हजुर अहिले हामीले कुराकानी गर्यौं जनस्वास्थ्य विज्ञ डाक्टर अरूणा उप्रेतीसँग, व्रत बस्दाखेरि के कुराहरूमा ध्यान दिनुपर्छ र के सजगता अपनाउनु पर्छ भन्ने विषयमा हामीले उहाँसँग कुराकानी गर्यौं र हामी कार्यक्रमको अन्त्यमा पुगिसकेका छौं। अन्त्यमा कोमल ओली र मेलिना मैनालीको स्वरमा रहेको यो मिठो तीज सम्बन्धी गीत संकलन रहेको छ भोजराज खतिवडाको, यो गीत यहाँहरूमा छोड्दै आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी किरण काप्ले र म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।